नमस्कार, कार्यक्रम आधा आकाशबाट दीपा कोरेलाको। कार्यक्रम आधा आकाश महिलाहरूका हक अधिकारका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि आधा घण्टासम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। कार्यक्रम आधा आकाशको आजको अङ्कमा हामीसँग आफ्ना अनुभव सुनाउँदै हुनुहुन्छ जुम्ला जिल्ला कनका सुन्दरी गाउँपालिका वडा नम्बर 5 बिरुका विष्णुदेवी आचार्य। उहाँ नागरिक आवास संस्थामा सहजकर्ताका रूपमा काम गर्दै आउनु भएको छ। उहाँले सहजकर्ता भएर द्वन्दमा परेका महिलाहरूका लागि विभिन्न किसिमका राहत एवं चेतनामूलक कार्यक्रमका साथसाथै महिलाहरूको स्वास्थ्य शिक्षामा पनि काम गर्दै आउनु भएको छ। आजको कार्यक्रममा हामी उहाँ विष्णुदेवी आचार्यका अनुभव सुन्छौं। उहाँसँग मैले पहिलो जिज्ञासा तपाईँ यो संस्थामा कसरी आबद्ध हुनुभयो भनेर राखेको छु।
विशेष गरेर द्वन्द पीडितहरूलाई हेर्ने अनि द्वन्दको पीडा अनि हिंसा यो एकल महिलाहरू जो बेपत्ता पारिएको छ उनीहरूलाई हेर्ने अति विपन्नहरूलाई हेर्ने संस्था यसमा म छु। हजुर 65 दिन।
हजुर कस्तो कस्तो काम गर्नुभयो नि यो नारी आवाजमा बसेर?
मैले नारी आवाजमा बसेर महिलाहरूका समूहहरू बनाउने कार्य गरे। त्यसपछि महिलाहरूका जो पीडाहरू छन् उनीहरूलाई बाहिर ल्याउने कार्य गरे। द्वन्द पीडितहरूलाई विशेष गरेर फोकस पोइन्टमा द्वन्द पीडितहरूलाई खोजेर उहाँहरूको पीडाको कारण पीडा गर्ने मान्छेको अनि पीडित पक्षले हो कि अथवा सरकार पक्ष हो कि द्वन्द पक्ष हो भनेर खोजी गर्ने कार्य गरेको
जुम्ला जिल्लामा।
जुम्ला जिल्लाको सिजामा गरे, विशेष गरेर आफ्नै जिल्ला आफ्नै ठाउँमा।
यहाँ आफै पनि केही कुराले त्योबाट पीडित हुनुहुन्थ्यो द्वन्दको समयमा?
द्वन्दको उसमा पीडित थिए म, द्वन्द पीडित हो र घरबार लुटिएको अवस्थामा म पीडित भएको।
पहिला त्यति बेला
2057 साल मक्सिर 9 गते म बिहानै भएको थिएन मेरो बुवाकै घरमा हुँदाखेरि नै
सबै परिवार के कारणले गरे नि?
पार्टीगत राजनीति कारणले गर्थ्यो। बुवा राजनीति गर्नुहुन्थ्यो त्यतिखेर 2057 साल मक्सिर 9 गते जुन कार्तिकमा त्यहाँ एउटा केटी माग्न गएको थिएँ। केटीको बिहाको छाब्री लिएर गएका केटा पक्षको घर परिवार परिवारबाट मेरो बुवा अङ्कलहरू गाउँतिरको मान्छेहरू गएको थिए अनि उता केटी माग्ने ठाउँमा गएको बेला अनि माओवादीले यसो गर्न हुँदैन द्वन्द पक्षको भनौँ विद्रोही पक्षले अनि यसो गरेर केटी माग्ने ऊ गर्ने अनि भनेर त्यही अब त्यो लिएको लाडु कोसेली फुटाए। फुटाउँदाखेरि अनि त्यो एक पक्ष र अर्को पक्षमा हनान गरायो अनि गराउँदाखेरि पछि अनि विद्रोही पक्षले गोला बारुद चलायो। त्यसपछि अब यो मान्छेको कारणले यस्तो भयो भनेर अनि टार्गेटमा लिएर राजनीति कारण इस्यु राजनीतिलाई लिएर अनि घरबाट निकाला गराएको।
सपरिवार
सुर्खेतै
आउनु?
हामी त नेपालगञ्जको कोलपुर।
कति समय बस्नुभयो नि
कोलपुरमा? धेरै बस्यो, अहिले पनि उतै हो बसाई। अब कहिले कहिले घरतिर जाने गर्छन्, बुवाको घरको उतै छ।
त्यो बिचमा कतिको समस्या भोग्नु भयो?
धेरै समस्या भयो नि त्यो बिचमा। पढ्न पाएनौँ हामीले, एउटा पढाइको अभाव भयो हामीलाई अनि त्यसपछि आफ्नो ठाउँ छोडेर रुँदा रुँदै घरबाट निस्किनु पर्यो। घरमा भएको चिजहरू गोठको गाईदेखि पाँडाको माई भने जस्तै कसैलाई पनि अब निकाल्न निस्किन गाह्रो भयो। गाईहरू लुटेर लग्यो घर, 3 चोटि सेपरेट गरायो बुवाको घर अनि त्यो भएर हामी एकदमै पीडामा थियौँ। पढ्ने मनै लाग्दैन थियो, रुने मन मात्रै बढी लाग्थ्यो।
बाहिर आएर बस्दाखेरि
अनि अब त्यतिखेर बेरोजगार दाईहरू पनि पढ्दै हामी पनि पढ्दै बुवा आमालाई बहुत समस्या भएको थियो।
विद्रोही पक्षसँग पनि जानुपर्ने अथवा अरू केही समस्या पनि भोग्नु?
त्यस्तो थियो, विद्रोही पक्षसँग जानुपर्ने समस्या। विद्रोही पक्षको भनाइमा त तपाईँहरू यसरी धेरै छोराछोरी छन्, छोराछोरी हामीलाई दिनुहोस् तपाईँलाई केही गरिदिनु भन्ने त्यस्तो थियो। अब चन्दा पनि दिनुभयो, बुवाले घर पनि लुट्यो अनि भागेर हामी त्यहाँ आएर बस्यौँ। त्यहाँ बस्दाखेरि पछि अनि बुवालाई फेरि अब त्यहाँ बुझ्यो, बुझ्दाखेरि अब यहाँ यस्तो मान्छेको आवश्यकता रहेछ, ऊ मान्छे भनेको अब यहाँको मान्छे राम्रो रहेछ, बोलाउनु पर्यो भन्ने कोसिस गरेर उनीहरूले फोन गर्थ्यो कहिले काहीँ लुकेर। अनि बुवाले म अब आउँदैन, तिमीहरूले यहाँ आयो भने म यहाँबाट इन्डिया भागेर जान्छु, इन्डिया आयो भने म इन्डिया नै छोडेर विदेश जान्छु भन्नुहुन्थ्यो। त्यसपछि बिस्तारै सहज भयो अनि दाइले जाहिर खाँदाखेरि हामीलाई सहज भएको। दाइले जाहिर नखाँदासम्म हामी समस्यामा थियौँ।
भनेपछि तपाईँलाई त्यसरी ऊ गरिसकेपछि तपाईँ कोलपुरमै बस्नुभयो, त्यहीँ पढ्नुभयो?
कोलपुरमै बस्यौँ, 2 कोठा भाडा लिएर पूर्वको मान्छेको घरमा बसेको। पछि अब द्वन्दहरूले अलिकति समाधान भएपछि अलिअलि खाने गाँसबाससम्म जुटाएपछि अनि कोलपुरमै बस्यो।
बिचमा तपाईँलाई माओवादीले अपहरण गर्ने लग्ने त्यस्तो त के?
बिचमा अब मेरो बिहा भइसकेपछि म त्यहाँ आएँ, त्यहाँ भागेर त्यहाँ आएर त्यहाँ पढ्दाखेरि 8 कक्षाको इक्जाम दिन भनेर अब जुम्ला जाने क्रममा अनि बिहा पनि भयो अनि बुवाले केटाको घरमा पठाउँछु भनेर पठाउनु भयो। अनि पठाउँदाखेरि त्यहाँ गएर पनि स्कुलमा जाँदाखेरि एकचोटि अपहरणमा परे, स्कुलबाट सहित अनि 19 जना विद्यार्थीमा 2 जना लेडिज अनि 17 जना जेन्ट्स
सबैलाई
लग्यो।
कति दिन बस्नुभयो नि त्यसरी?
हामी एक दिन एक रात, एक दिन दिनभरि त त्यहाँ गाउँको नजिकै स्कुलमा घुमायो राति। अनि पहिलाको विराट गाविस वडा नम्बर 3, अहिलेको कनका सुन्दरी गाउँपालिका वडा नम्बर 3 नै हो अहिले पनि, अनि त्यही राख्यो,
बस्नुभयो त्यहाँ। कतिको डर लाग्यो नि त्यो समय?
एकदमै डर लाग्यो, कतिखेर मार्छ। अनि हिँड्दा पनि गोली ठोक, सामन्तीहरू सामन्तीका बच्चाहरू भनेर भन्थ्यो, बहुत डर लाग्थ्यो। अनि हेर्दै हिँड्दै उनीहरूलाई रुँदै हेर्दै हिँड्दै त्यस्तो गरेँ, पछाडि फर्किँदै हेर्दै कतिखेर कानेर कसरी मार्छन् भन्ने
परिवारलाई पनि थाहा भयो, यसरी अपहरण
थाहा थियो, परिवार सबैलाई थाहा भएर उनीहरूले फिर्ता गरिदिनुहोस् नलिनुहोस् बुहारी हो, बिहा गरेर आइसकेपछि अब उसले त बाबातिरबाट भागेर गए पनि हामीले बिहा गरेर ल्याएको भन्दा अनि फर्काउन मानेन, हामी लिन्छौँ भन्ने उसको अठोट थियो। तर मेरो भाग्यवश म फर्के।
कसरी आउनुभयो नि?
अनि त्यहाँ कार्यक्रम बेलुका लियो, लिएपछि केटाहरू सबैलाई अब रारा हान्ने रारा चौकी हान्ने भनेर लिएको थियो, केटाहरू रातभरि लियो 17 जना। अनि उनीहरू गए कहाँ लियो के गरे हामीलाई केही थाहा भएन। हामी एकजना त्यहाँकै स्थानीयको घरमा बस्यौँ, उनीहरूले 2 जना लेडिजलाई ननिनुहोस् अब यहीँ राख्नुहोस् हामी सुविधाजनक तरिकाले राखिदिन्छ भने, उसले विद्रोही पक्षले पनि हामीलाई त्यहीँ राखिदियो 2 जना लेडिज अब रातिको बाटो नलिने भनेर। अनि त्यसपछि भोलिपल्ट उहाँहरू सबै साथीहरूलाई फेरि फर्काएर ल्यायो स्कुलमा, जुन कनका सुन्दरी माध्यमिक विद्यालय अहिले पनि छ त्यहाँ। अनि त्यसमा संस्कृत किताब पढाइ हुन्थ्यो त्यतिखेर, अनि त्यो किताब अब जलाउनु पर्यो, त्यो किताब पढाइ नगर्ने भनेर अनि ल्याएर फर्काएर समूह विभाजन गर्यो। अनि त्यो स्कुलमा ल्याएर एउटा समूहमा विभाजन पोल्ने समूह, किताब पोल्ने समूह बनायो, अनि हामीले किताब पनि पोलेनौँ समूहमा बनाउँदा उनीहरूको बाध्यतावश हामी बन्यौँ होइन। त्यसपछि उनीहरूले फर्काउन नचाहेकै अब कार्यक्रम हुँदै थियो, म रोपाइ भएको थियो एकजना त्यहाँ दाईको नजिकैको खेतमा, अनि भागेर गएँ र त्यो खेतबाट गएँ पछि सबैलाई छोड्यो, समूह बनाइदियो छोडिदियो किताब पोल्नु, अब किताब संस्कृत पढाइ भयो भने तपाईँहरूले आफै जलाउनु पर्छ भनेको
थियो।
त्यसपछि तर त्योभन्दा अगाडि अनि मलाई ओल्लो घरदेखि पल्लो घरसम्म पनि नजाने, अब बिहा गरेर आए पनि मैले माइती नजिकै थियो मेरो, जान पाएन, जान दिएन।
कति समय भोग्नु भयो नि
त्यस्तो? त मैले अब म वैशाखमा गएको, वैशाख म फागुनमा गएको, असारसम्म भोगे, त्यही 58 सालमै।
द्वन्दको ती पीडाहरू अहिले पनि सम्झ्यो भने
त मन साह्रै दुख्छ र रिस पनि उठ्छ।
त्यसपछि पारिवारिक रूपमा पनि केही समस्याहरू झेल्नु पर्यो?
पारिवारिक रूपमा अब समस्या त्यति खासै त झेलिए जस्तो लाग्दैन होइन, अब त्यतिखेर घरमा बसेको गाउँमा बसेको भए झन् झमेला बरीहरू पढिरहन्थ्यो जस्तो लाग्छ। अनि असारमा त्यो भएपछि अनि म तुरुन्तै पढ्छु भनेर माइत निस्केँ, अब त्यो पानी बाहिर लियो भनेपछि हाम्रो उसमा अब पानी नचल्ने, पानी नचलाउने, सुन पानीले छर्किने त्यस्तो चलन थियो, अब बसेको भए अझै भोगिन्थ्यो
परिवारबाट समाजबाट पनि
हुन्थ्यो।
गइदिएको
भए त झन् विद्रोही पक्षसँगै बिहा गरेको महिला गएको भए त झनै नफर्काउने चलन पनि थियो त्यहाँको होइन, अब त्यस्तो हुन्थ्यो होला। तर मलाई खासै त्यस्तो
अलि लामो समय राखेर फिर्ता गरेको भए त परिवारले नस्वीकार्ने
अप्ठ्यारै
हुन्थ्यो, अप्ठ्यारो हुन्थ्यो। एक रातको मात्रै कुरा भयो,
एक रात फेरि साथीसँगै आफ्नै गाउँघरको
सबै समूह
विद्यार्थी भए आउँदाखेरि अब त्यो समस्या भएन, मलाई
सबैले थाहा पाए कसरी भन्ने पनि भयो। त्यसले गर्दा
फेरि त्यो लिएको ओडाको पनि सबै आफ्नै बुवाको साथीहरू थिए, अनि उनीहरूले पनि ल हामी साथ दिन्छौँ छोरी, हामी जसरी हुन्छ छोड्दैनौँ भनेको थिए, अनि त्यही भएर उनीहरूले छोडेनन्।
त्यसले गर्दा सहज अहिले पनि अब जस्तो सामाजिक रूपमा महिलाहरूलाई हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन भएको छैन होइन। अब 6 नम्बर प्रदेश कर्णाली जिल्ला समेटिएको यो प्रदेशमा कर्णाली जिल्लाका महिलाहरूलाई हेर्ने दृष्टिकोण र जस्तो वीरेन्द्रनगरमा बसेर का महिलाहरूको रहन सहन र उनीहरूको चालचलन र त्यहाँ बस्ने महिलाहरूको त्यो हेर्दाखेरि यहाँलाई कस्तो लाग्छ?
मलाई एकदमै फरक लाग्छ, किनभने अहिले हाम्रो त्यहाँको चलनमा पनि अब 2 अक्षर पढेको मान्छेहरू छ भने उनी बाहिर गएर केही कुरा सिकेको छ होइन, जुन उही ठाउँमा स्थापितै भएको महिलाहरू छ भने एकदमै नबुझेको अझै पनि जगेडा के छ भने महिला हौ हामी घरभित्रै बस्नुपर्छ घर बाहिर जानु हुँदैन भन्ने त्यस्तो चलन रहिरहेको छ, त्यसलाई हटाउन यसको जडाहरू धेरै गढिएको हुँदा अलिक गाह्रै पर्छ। जस्तो
जस्तो अब यहाँ नारी आवाजमै बसेर द्वन्द प्रभावित महिलाहरूका लागि लामो समय काम गर्नुभयो होइन, महिलाहरूलाई ल्याउन कार्यक्रममा बसाल्न केही कुरा सिकाउन कतिको सजिलो छ?
मलाई त पहिला पहिला एकदमै गाह्रो भयो, पछि जब यो नागरिक आवाजले मलाई सहजकर्ता बनाइसकेपछि अनि म त्यहाँको सामाजिक परिचालक काम गरेँ होइन, मैले जिल्ला शिक्षा कार्यालय सुरुमा मैले 65 सालदेखि गरेको हुँदा मेरा समूहहरू थिए, ग्रुपहरू थिए, बचत उठाउने महिलाहरूको समूह थियो, तपाईँहरूको नारी आवाजले यस्तो गराएछ ल आउनुहोस् यो कार्यक्रम गरौँ भने मैले मेरो समूह भए आउँदा म सहजै ल्याउन
सक्छु।
स्थानीय पनि भएँ, फेरि उनीहरूसँग स्थानीय भाषामै बोलीचाली थियो मेरो, अनि अब उहाँहरूलाई म सहजै बुझाउन सक्थे,
पत्याउनु नै भयो, त्यसले गर्दा विश्वासिलो पनि भयो। महिलाहरूको समस्या चाहिँ के छन् नि खास त्यतातिर?
त्यहाँको महिलाहरूको समस्या भनेको अब काममै व्यस्त रहने एउटा समस्या छ, अनि उनीहरूको अब पारिवारिक झमेला छ नि, जो बोझहरू परिवारमा हुने, बच्चा पनि आफै धान, काम पनि आफै गर, पुरुष हुने त अब एक त्यही जेठको महिना आउने, खेतीपाती गर्ने, त्यसपछि व्यापारतिर जाने, घरै धान्नुपर्ने जिम्मेवारी पुरै घरको बोझ नै महिलामाथि
सबै, आर्थिक अथवा काम,
आर्थिक पनि हो। अब अहिले कामदारको रूपमा पुरुषहरू एउटा भेटिन्नन्, महिलाहरू भेटिन्छन्, अब त्यहाँ भएको योजनामा महिलाहरूले काम गरेको देखिन्छ, बच्चा आफै धान्नुपर्छ, खेती आफै लगाउनु पर्ने, घर व्यवहार आफै धान्नुपर्छ,
भनेपछि अब परिवारभित्र गएर काम गर्ने, घरको खाना साना बनाउने, अब गाई गोरु पाल्ने जस्ता कुराहरू, ती सबै काम भ्याएर पनि
महिलाहरू,
अब सरकारले ल्याएका योजनाहरू जस्तो बाटो खन्ने, कुलो कोलेसा खन्ने जस्ता काममा पनि महिलाहरू,
महिलाहरू नै एकदमै अग्रसर हुने, त्यहाँ त अब ढ्याडी दिन्छ त्यो रेट दिन्छ भनेर पनि उनीहरू एकदमै घरको हुँदा अहिले त योजना सम्बन्धी बढी चासो देखाउने मैले देखिरहेको छु,
त्यसले गर्दा पैसा आउँछ भन्ने,
पैसा आउँछ, अब आफ्नो आफ्नो आर्थिक आफै जुटाउन सकिन्छ भन्ने, अहिले अलिकति योजना दिँदाखेरि त्यो चेतनासम्म गछ महिलाहरूलाई।
अब त्यो हिसाबले हेर्दाखेरि त सशक्त त हो नि होइन, कामको हिसाबमा
काममा त सशक्त छ, अब अझै पनि के छ भने चेतनाको कमी छ त्यहाँ, अब महिला हो, महिला मान्छे हाम्रो कार्यक्रम आयो, हामी महिला जाँदा पनि महिलाकै कार्यक्रम हो भनेर उहाँहरू अग्रसर नहुने कि, अब त्यहाँको कि मान्छे चिनेको हुनु पर्यो, अब उस्तैसँग बोल्न पनि गाह्रो मान्ने, अब
बाहिरबाट जसले पायो कार्यक्रम लगेर सम्पन्न गर्न गाह्रो
सक्दैन, त्यहाँ सक्दैन, त्यहाँको स्थानीय मान्छे हुनै पर्छ, स्थानीय कि पुरुषलाई बुझाएर पछि पुरुषले महिला जुटाइदिन्छन्, त्यहाँ त त्यस्तो छ। द्वन्दको बेलाको तपाईँको कुरा हेर्नुहुन्छ भने कनका सुन्दरी गाउँपालिका अहिले पनि 3 विराट गाविस, पहिलाको 3 एउटा बस्ती नै द्वन्द पीडित हो के, त्यहाँ तपाईँको लगभग 100 मैले सामाजिक परिचालक काम गर्दा 100 घर छ, 43 त्यस्तै छ त्यो घर, त्यो गाउँ पुरै द्वन्द पीडित हुन्, त्यहाँ तपाईँको कार्यक्रम कहिले ल्याएर आउँछस् भन्थ्यो क्या मलाई, मैले लिएर जान पाएको छैन, कार्यक्रम नै पढेको छैन अहिले मलाई,
तपाईँले कार्यक्रम भएपछि अनि जाने,
मैले मलाई पढ्यो भने म जान्छु कुनैले कार्यक्रम दिएपछि।
अब स्वास्थ्यको हिसाबले हेर्दा पनि अब काम बढी गर्छन् महिलाहरू होइन, त्यसले पनि स्वास्थ्य अवस्था,
स्वास्थ्य अवस्था कमजोर छ, कमजोर कसरी छ भने उनीहरू अब स्वास्थ्यमा सुत्केरी भए हुन्छन्, सुत्केरी भएर अब एक तराईतिरको मान्छे अब सुर्खेतकै भनौँ न 3 रेस्ट भन्यो भने हाम्रो त 1 पनि रेस्ट गर्दैनन्, 15 काममा बढी बस्ने मान्छे 15 काममा लाग्छ होला, अनि होइन भने
त्यो पनि बाहिरको साह्रो काम होला, मसिनो काम त पहिले
काम त अब सुत्केरी हुँदा बित्तिकै आफै पानी ल्याऊ, आफै भात पकाऊ, आफै खाऊ, त्यस्तो हुन्छ,
छुइछाई पनि बार्ने,
कसैले पनि नछुने, अब 6 भएको दिन 1 अब केही हुन्न भनेर खुल्ला गरे पनि भोलिपल्ट त फेरि छुइ नै हो, सुत्केरी नै हो भनेर भन्ने चलन छ।
सुत्केरी अवस्थामा बच्चाको स्याहार सुसार अनि आफ्नै स्याहार सुसार पनि आफैले गर्नु पर्यो, परिवारको कोही सदस्यले
गर्दैन, अहिले पनि छुइ मान्ने चलन छ त्यहाँ,
अनि छाउपडी प्रथा त त्यहाँ पनि छ,
त्यहाँ छाउपडी एकदमै छ, छाउपडीले त झन् गाह्रै छ, छाउपडी प्रथा बाहिरबाट उन्मुख भयो भने पनि भएको छैन,
समस्या छ, आफैले पनि भोग्नु भयो,
म आफैले पनि भोगेको छु र भोगिरह पनि छु, अब त्यहाँ गयो भने बस्नै पर्छ गोठ, म सामाजिक परिचालक हुँदा पनि म गोठमै बस्थेँ कि, अब बस्नै दिन्न नि, देउता लाग्छ भने देउता लागि पो हाल्छ कि, सबै गोठमा बसे चाहिँ आफूलाई घरमा बस्न नि मन
डरै लाग्छ, कति कस्तो हुन्छ त्यो छाउगोठको अवस्था?
छाउगोठ त अब अहिले त म बस्ने त खाड हालेको थियो, खाडमाथि त्यो पिरल उसको के अरे सल्लाको, अनि त्यो ओछ्याउने, अब त्यसमा सुत्ने, म त जुत्ता मजा लगाएरै सुत्थेँ, डर लाग्थ्यो सर्पले टोक्छ कि भनेर,
कपडा नओछ्याउने,
ओछ्याउने त्यो माथि कपडा ओछ्याउने, कपडा ओछ्याए पनि त अब गोठको अवस्था गोठ नै हुने भयो नि, त्यो भएर मलाई त डर लागिरहन्थ्यो, डर लागि 3 कटाउँथे, 3 त म घरमा आइहाल्थे,
अप्ठ्यारो छ त, अलि उस्तै मान्छेहरूलाई त उही 5-7 बस्ने,
5 दिनसम्म, 4 गोठमा बस्छन्, 5 नआयो भने घरमा आउँछन्,
अनि खानपिनमा पनि के
खाने? खानपिनमा त सुक्खा रोटी, अब तरकारी दिने रोटी तरकारी खाने, भात गोठमा नखाने,
छुइछाइ हुन्छ,
भात छुइछाइ हुन्छ, एक त छुइ छुइले पनि गोठमा भात खानु हुन्न भन्ने चलन छ क्या,
सुक्खा चिज खाने, मकै भुटेर,
मकै कोदाको रोटी, जौको रोटी अनि गहुँको रोटी, पाउनेले गहुँको रोटी खाने भयो, नपाउने कोदो जौ खाने भयो, अनि अब तरकारी हुनेले तरकारी खायो, नहुनेले नुन पिसेर खायो, नुनसँग खुर्सानी पिस्ने दिने, त्यस्तो छ।
अनि कहाँबाट स्वास्थ्य स्थिति महिलाहरूको
सुधार छैन,
अब यसो हजुर
आङ खस्ने समस्या, अनि पेट तल्लो पेट दुख्ने, अनि पाठ्यघरमा समस्या देखियो भने महिलाहरू अब त्यस्तो सुनाउने गर्छ।
अब तपाईँसँग सामान्य हिसाबमा तपाईँ त्यहीँको भएर अलिकति काम गर्ने भएर कसै कसैले त्यसरी कुरा गर्नुभयो होला होइन, तर धेरै जसो महिलाहरूका ती समस्या त कति त बाहिरै आएको छैनन्।
अब त्यस्तै पनि अलिकति बुझेको मान्छे छ, उनीहरू जिल्लासम्म पुगेर चेक गराएछ, अलि चासो देखाएछ भने, अनि त्यो मान्छेले थाहा पाउने भयो, नहुने मान्छेलाई के हो भन्ने कुरा थाहा छैन, पेट दुख्यो के भएर दुख्यो थाहा छैन, त्यहाँ
के हो भन्ने। अनि स्वास्थ्य संस्थाहरूको अवस्था कस्तो छ?
स्वास्थ्य संस्थाको अवस्था त अब अहिलेलाई स्वास्थ्य संस्थाहरूको अवस्था ठिकै छ, हस्पिटलहरू छन्, तर अब त्यस्तो पाठ्यघर सम्बन्धी त्यस्तो पर्याप्त छैन। एउटा जिल्ला हस्पिटलले शिविर लियो भने शिविर राख्छ, कहिलेकाहीँ अब त्यस्तो मान्छे खोजी गर्छ, अब एक दुईजना थाहा पाएको मान्छे आउने भयो, त्यस्तो कामको उसमा हुन्छ शिविर पनि, अनि नथाहा पाएको मान्छे घरमै हुन्छ, काममै हुन्छ, केही थाहा हुन्न।
हाम्रोमा फेरि पहिल्यैदेखि त्यस्ता कार्यक्रमहरूको तयारी गर्ने मान्छेहरू ल्याउने, कुन समयमा आउँछन् भनेर अलिकति अध्ययन गरेर कार्यक्रम गर्ने चलन छैन, त्यसले गर्दा त महिलाहरू अझै
छैन, त्यही शिविरकै आशा हो त्यहाँको महिलाहरूलाई, पाठ्यघर सम्बन्धी विशेष हेर्ने त शिविरको आशा मात्रै हो। शिविर आयो भने कति अरे शिविरले त्यही पनि थाहा पाउने महिला शिविरबाट छनौट हुने भयो, थाहा नपाउने मान्छे घरमै हुने भयो।
कतिपयहरूलाई त हाम्रो पाठ्यघर हुन्छ, पाठ्यघरको समस्या हुन्छ, खानपिनमा विचार पुर्याउनु पर्छ, गरुङ्गो भारी उचाल्नु हुन्न भन्ने खालको बुझाइ पनि कमी छ,
छैन छैन, त्यो त एक घर एक धारो भने जस्तै एक घर एक महिलालाई स्वास्थ्य सेवा सम्बन्धी जानकारी दिनुपर्छ जस्तो छ,
त्यस्तो अवस्था छ है। अनि यहाँहरूले त्यसरी अब जस्तो यहाँहरू जस्तो महिलाहरू केही संघ संस्थासँग आबद्ध हुनुभएको महिलाहरूले पनि त्यसमा केही भूमिका खेल्नुभयो?
खेलियो, स्वास्थ्य सम्बन्धित भूमिका अब खेलियो, कुनै नाटकहरू देखाइएर पनि खेलियो, कुनैमा अब देउडा गीत प्रस्तुत गराएर पनि देखाइयो होइन, अब कुनै संघ संस्थाले गएर त्यस्ता कार्यक्रमहरू चलाउँछन्। कार्यक्रम एकचोटिको हुन्छ, एक घण्टा दुई घण्टा चलायो, उतिले त्यहाँको मान्छेलाई बुझ्न गाह्रो छ, बुझ्न सक्दैनन्,
अब भाषै बुझ्दैन,
बुझे पनि अब त्यतिखेर सुने नाटक रहेछ भनिदियो हिन्दियो, आफ्नो स्वास्थ्य सम्बन्धी खेलै राख्दैन,
घर परिवारमा पनि त्यो खालको छैन होइन,
त्यो खै अब बुझाइ नै कमी भयो कि, त्यहाँ बुझाउनै गाह्रो छ, त्यहाँ बुझाउनलाई महिला सम्बन्धी विशेष कार्यक्रमहरू राख्नुपर्छ जस्तो लाग्छ।
अब जस्तो कर्णाली प्रदेशको सरकार छ हामीसँग होइन, तपाईँहरूले पनि केही अब मागहरू हुन सक्लान्, कर्णाली प्रदेशका महिलाहरूको सशक्तिकरणका लागि, स्वास्थ्य सुधारका लागि कस्तो खालको कार्यक्रम चाहिँ चाहिएको छ जस्तो लाग्छ नि?
अब कर्णाली प्रदेशको सरकारसँग त म विशेष गरेर के भन्न चाहन्छु भने, अब जिल्लासँग जोडिएका वडाहरू छन्, जिल्लासँगका गाउँपालिका नगरपालिकाहरू छन्, उनीहरू त अझै बुझेर नै शिक्षित भएर नै नगरपालिकामा घोषणा भयो होलान्, नगरपालिका बन्यो होलान् होइन, गाउँमा यथास्थितिमा बस्तीहरूमा त त्यो सुधार भएको छैन, त्यहाँ विशेष गरेर जनचेतना सम्बन्धी कार्यक्रम शिविरका कार्यक्रमहरू त्यही जुन वडालाई दिन चाहे त्यही पहिला एक वडालाई सुधार गरेर फोकस पोइन्ट दिए देखाएर नै उनीहरूलाई सुधार गरेपछि बिस्तारै अरूलाई पनि गरिदिनु होला, अनि शिक्षा सम्बन्धी पनि चेतनाको कमी छ, त्यहाँ शिक्षा विद्यार्थी पो विद्यालय गएर सिक्छ, महिलाहरूले कहाँ गएर सिक्ने, त्यो पाठशाला महिलाहरू सम्बन्धी विशेष पाठशालाहरू पनि छैनन् होइन, जो काममा मात्रै बिजी हुने महिलाहरूलाई कुनै पाठशालाहरू देखाएर कुनै पाठशाला स्थापना गरेर अब क्लास नै
विशेष किसिमको कार्यक्रम छ,
विशेष किसिमको कार्यक्रम चाहियो, प्रौढ शिक्षा त यति अब योभन्दा पहिला पनि सरकारले दियो होला होइन, त्यो त्यति त्यहाँको महिलाहरूले चेतनामुखी भएको छैन,
त्यो प्रभावकारी भएन,
प्रभावकारी भएको छैन,
किन पढाउने सिकाउने मान्छेहरू राम्रो हुनु भएन कि सिक्ने मान्छेहरू,
अब सिक्ने मान्छे पनि कामको बेला सरकारले दिने कार्यक्रम कामको बेला, त्यहाँ सिकाउने मान्छेले सिकाउन खोजे पनि त्यहाँको कामको बेलाले गर्दा ऊ महिलाहरू सिक्नै चाहँदैन।
कुन समय त्यहाँ व्यस्त हुन्छ?
त्यहाँ व्यस्त भनेको जाडो महिनामा पुष माघ फागुन
अत्यन्तै काम हुन्छ
होइन, यो नहुने यतिखेर, अनि हुने त एकदमै जेठ असारदेखि लगेर तपाईँको वैशाखदेखि असोजसम्म
काम हुने,
काम
खेतीबारी
रोप्ने,
के लेख्ने, कोदो
कोदो रोप्ने त्यतिखेरै, धान रोप्ने त्यतिखेरै, अब जौ काट्ने त्यतिखेरै, धान लगाउनु पर्यो, घाँस काट्नु पर्यो, घाँस बाँड्नु पर्यो, त्यो सबै त्यतिखेरै हुन्छ। सबै सिमी मकै आलु सबै काम त्यो बर्खाको समयमा हुन्छ।
त्यति बेला दिएको कार्यक्रम,
त्यतिखेर दिएको कार्यक्रम पर्वपारी हुँदैन। त्यहाँ
समय अनुकूल सबै कुरा अध्ययन गरेर मात्रै कार्यक्रम ल्याउनु पर्यो। जस्तो अब अहिले एउटा संकल्प भन्ने संस्था पनि छ, होइन, यहाँ पनि आबद्ध हुनुहुन्छ, त्यो संस्थाको उद्देश्य चाहिँ के हो?
संकल्पको उद्देश्य अब यो भनेको जो संस्थाहरूमा लागेका महिलाहरू छन् उनीहरूलाई नै समावेशीकरण गर्ने हो, होइन, मलाई त्यही, मैले त्यही बुझिरहेको छु। अब जो संस्थाहरूबाट हामीले मान्छेहरूलाई छन् कुन संस्थाले के गरिरहेछ त्यसको संकल्प गरेर सबै मिलेर एउटै उसमा बाटोमा हिँड्नलाई यो कार्यक्रम लागू गर्नुपर्छ भन्ने छ हाम्रो।
विभिन्न संघ संस्थामा काम गरेर राम्रो गरिरहेका महिलाहरूको एउटा समूह हो,
हजुर,
त्यो ती सबै महिलाहरू मिलेर फेरि सामाजिक रूपमा महिलाहरूकै लागि फेरि अलि
संगठन नै बनाएर यसलाई प्रभावकारी बनाउने भन्ने हो।
केही कार्यक्रम भएको छन्
अहिलेसम्म त हाम्रो प्रदेशमा भएको छैन। हामी त्यही अब पहिलोचोटि असोजमा भयो, अब योमा अन्तर्क्रिया मात्रै भएको छ, केही पनि भएको छैन त्योभन्दा अगाडि।
त्यो भएपछि
बजेटको पनि कमी छ, होइन, अब एउटा संकल्प भन्ने संस्था केन्द्रीय छ, लगनखेल छ काठमाडौँ, अनि त्यहाँबाट मात्रै सहयोग गरेर नहुने भए हुँदा अब हाम्रो प्रदेशबाट केही सहयोग भएपछि यो कार्यक्रमहरू हाम्रै आफ्नै प्रदेशको लागि सञ्चालन गर्न सकिन्छ।
भनेपछि यहाँ संकल्पमा लाग्नुभएको महिलाहरू त्यस्तो किसिमको केही योजनाहरू ल्याएर
हामी त अब यो प्रदेशबाट नेपाल कर्णाली प्रदेशको सरकारले केही सहयोग गरेपछि हाम्रो कर्णाली प्रदेशभित्र परेका सबै जिल्लामा सबै ठाउँमा यो कार्यक्रम सञ्चालन गर्ने भन्ने लक्ष्य छ।
त्यो भएपछि महिलाहरूका शिक्षा स्वास्थ्य सबै सामाजिक समस्यामा पनि यहाँहरू लाग्नुहुन्छ?
लाग्छौँ हामी। हामीलाई केही जिम्मेवारी कार्यक्रम दिनु पर्यो, त्यो कार्यक्रम जिम्मेवारी कार्यक्रम हामीलाई दिएपछि हामी जहाँ हामी कर्णाली प्रदेशको जुनसुकै ठाउँमा जान पनि तयार छौँ, होइन, त्यहाँ गएर हामी यो कार्यक्रम चलाउन पाए हामी अझ खुसी हुन्थ्यौँ कि जस्तो लाग्छ क्या। मेरो पार्टबाट त म त्यही छु।
अब जस्तो यहाँ त्यो समयमा द्वन्द्व पीडित हुनु भएकै भएर चाहिँ अब जस्तो
संस्थामा काम गर्न एकदमै रहर लाग्छ, किनभने म समाजमै हुर्केको हुँदा, समाजमै बढेको हुँदा, मैले सामाजिक कार्यमै म बढी घुलमिल भएको हुँदा मलाई यो घरभित्रको काम भन्दा मलाई सामाजिक काम एकदमै मनपर्छ। किनभने मैले त्यहाँका महिलाहरूलाई कति सचेत बनाउन सक्छु, केही महिलाहरूलाई बुझाउन सक्छु, केही महिलाहरू अझै पछाडिएको महिलाहरूलाई खोजी गर्न सक्छु। अब हिजोकै कुरा भन्दा अब त्यो अन्तर्क्रिया कार्यक्रममै तल्लो पेट यो भएर पाठेघर खसेकाको शिविर छ भन्ने कुरा, यो मलाई एकदम मेरो कानमा रन्किरहेको छ। म त्यो ठाउँमा जान पाए भए म अझ त्यस्तै महिलाहरू खोजेर यहाँ सिफारिस गरिदिनु पाए हुन्थ्यो, यही संकल्पले यस्तो कार्यक्रम ल्यायो भनिदिनु पाए हुन्थ्यो भने जस्तो भइरहेको छ मलाई पनि।
भनेपछि क्षेत्रीय अस्पतालमा निशुल्क उपचार हुन्छ महिलाहरूको आँख खस्ने समस्याको, भनेर तपाईँ त्यहाँ गएर अब सबैलाई भनेर खोजेर ल्याउने प्रयासमा हुनुहुन्छ?
म खोजिदिने प्रयासमा थिएँ, छु पनि। अब त्यहाँ गएर यस्तो छ भने म अब सेवा सुविधा सहित बताएर पठाइदिन सक्ने अवस्थासम्म पुर्याउन सक्छ।
समस्या साँच्चीकै समस्या पीडित भएका महिलाहरूलाई त तपाईँ त्यही ठाउँको मान्छे गएर परिवारसँग होइन उनको आफन्तसँग कुरा गरेर पठाइदिनु भयो र उनीहरूले सुविधा पाए भने
संकल्पले विशेष गरेर स्वास्थ्यकै उसमा अहिले तुरन्तै यस्तो हेऱ्यो भने अब त्यहाँ भेटिन्छ। यो कार्यक्रममा मान्छे खटाउनुपर्छ, मान्छे नखटाए त हुँदैन, होइन, अब प्रदेश सरकारले सहयोग गरेर अब यस्तो मान्छे खोज्नु पर्यो भने पनि खोज्न सकिन्छ। त्यहाँ गएर कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमबाट मान्छे छनौट गर्न सकिन्छ। त्यहाँ गएर सोध्ने त हो नि, तपाईँहरूलाई कस्तो छ, अब कसलाई के भएको छ, तपाईँ चेक गराउन चाहनुहुन्छ भने अब यस्तो सुविधा छ, खसेकै हो भन्ने प्रमाणित तपाईँसँग छ भने तपाईँ क्षेत्रीय अस्पताल सुर्खेसम्म जानुहोस्, यो सुविधा दिया रहेछ भनेर भनिदियो भने आउन सक्छ त्यहाँका महिलाहरू।
आफूले गर्न सकिने त
गर्न सक्छु।
अब सामाजिक काममा
त म
65 लाग्नु भएको छ, होइन, अब त्यो हिसाबले हेर्दाखेरि यहाँले आफ्नो समाजलाई आफ्नो गाउँलाई राम्रोसँग बुझ्नु भएको छ, समस्याको हिसाबले र समाधानको हिसाबले पनि, होइन। अब त्यहाँका महिला र वीरेन्द्रनगरमा बस्ने महिलाहरूको समस्या र स्थिति हेर्दाखेरि धेरै फरक छ, होइन। अब यहाँ ल्याउने कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरका महिलालाई ल्याउने कार्यक्रम र कर्णाली प्रदेशका विकट जिल्लाका महिलाका लागि ल्याउने कार्यक्रममा त पक्कै पनि भिन्नता हुनु पर्यो, होइन, भिन्नता हुनु पर्यो। त्यसको लागि चाहिँ यहाँहरू अब यो संकल्प जस्तो संस्थाबाट चाहिँ यस्ता कार्यक्रमहरू चाहिँ त्यो क्षेत्रका महिलाहरूका लागि हुनुपर्छ भनेर यहाँहरूको आवाज हुन्छ आगामी दिन?
हजुर हजुर, लड्छौँ हामी त्यो, किनभने अब लड्न जरुरी पनि छ। जस्तै वीरेन्द्रनगरका महिलाहरू एउटा पढे लेखेको हुनुहुन्छ, उहाँहरू आफै शिक्षित हुनुहुन्छ, उहाँको घर परिवार आफै पनि शिक्षित छ, उहाँहरू घर झमेलाबाट अलि बाहिर हुनुहुन्छ, त्यहाँ 24 घन्टा अब काम भनौँ न, बेलुका एक टाइम सुतेर मात्रै भएन, चौबिसै घण्टा काम रात दिन काममा खटिनु पर्ने ठाउँ छ। अनि त्यसमा पनि नबुझेको महिलाहरू अब घरबाट निस्किनु हुँदैन भन्ने एउटा चेतना अझै पनि छ कि अब त्यो एउटा सल पनि घुम्चोमा ओढ्नु पर्ने चलन र मुख ढाक्नु पर्ने चलन र यहाँ साइडमा बोक्नु पर्नेमा एकदमै फरक भए हुँदा त्यहाँको महिलाहरूलाई विशेष गरेर स्वास्थ्य शिक्षा जनचेतनाका कार्यक्रमहरू अनिवार्य दिनुपर्छ जस्तो लाग्छ।
अब त्यही ठाउँमा जन्मिनु भयो त्यही ठाउँमा हुर्किनु भयो तपाईँले केही अवसर पाउनु भयो तपाईँमा परिवर्तन
मैले अवसर पाएँ। मैले 2065 सालमा म सामाजिक परिचालिका भएँ म जिल्ला शिक्षा कार्यालय जुम्लाबाट होइन त्यसपछि मैले 7 वर्ष त्यसमा काम गरेँ त्यो गर्दाखेरि मैले एकदमै महिलाहरूमा परिवर्तन ल्याएँ। मैले ल्याएको जुम्ला जिल्लाको खलङ्गादेखि सिजाको विकट बस्तीहरूमा गएर पनि मैले महिलाहरूका समूहहरू ग्रुप माग्ने ग्रुपहरूलाई बचत उठाउन सिकाएँ होइन अनि उहाँहरूलाई बचतमा कति महिलाहरूले कति बचत गर्ने कसरी गर्ने बचत गर्दा हामीलाई फाइदा हुने भने उहाँहरूलाई मैले सानोदेखि एकदमै ठूलो कुराहरू सिकाएँ। त्यसमा पनि बचतमा पनि उहाँहरूले औँला भाँचेर हामीले क्यालकुलेटर हानेर हिसाब गर्ने र उहाँहरूले औँला भाँचेर हिसाब गर्नेसम्म मैले पुर्याएँ त्यो समूह हेर्दाखेरि। त्यसपछि मैले एलजीसीडीमा लागेँ अनि दुई वर्ष काम गरेँ। 2 वर्ष काम गर्दा म अहिले योभन्दा अघिल्लो वर्ष अनि ओडाको कनका सुन्दरी गाउँपालिका वडा नम्बर 6 सामाजिक परिचालक भएर मैले काम गरेँ। अनि त्योभन्दा पहिला यो जो गाविसमै रहँदाखेरि मैले वडा नम्बर 2 खपिएको थियो कि 1-9 विराट गाविस 5 पनि मैले काम गरेँ गर्दाखेरि अनि मैले त्यहाँ पनि विशेष गरेर महिलाहरू काममा कतिको जान्छन् अनि उहाँहरूको काममा कतिको रुचि छ उहाँहरूले योजना सम्बन्धी काममा आएको बजेटहरू थाहा पाउनुहुन्छ कि नाइ मैले त्यस्ता कुराहरू पनि हेर्थेँ अनि मैले त्यसरी ती सबै कुराहरू मैले बुझ्दा उहाँका महिलाहरूलाई पनि बुझाउन सक्ने भएको हुँदाखेरि म आफूलाई खुसी लाग्छ। अनि त्यसमा पनि नागरी आवाजले मलाई सुरुमा द्वन्द पीडितबाट लगिदिँदाखेरि नागरी आवाजले यहाँसम्म पुर्याउनलाई मैले मलाई विशेष गरेर सीमान्तकृत र अति विपन्न भनेर बस्तीहरूलाई हेर्नु भन्ने एउटा उद्य थियो अनि द्वन्द पीडितको कार्यक्रमहरू विशेष हेर्नु भनेर अनि मैले त्यो विशेष द्वन्द पीडित बाल बालिकाहरूको समूह गठन बाल क्लबहरू खोल्ने कार्य सबै मिसाएर कार्य गरे आफू त धेरै सामाजिक कार्यमा गरे जस्तो लाग्छ।
अब त्यो ठाउँका महिलाहरूका लागि आवाज उठाउन यहाँ सशक्त रूपमा लाग्छ
उठाउँछु पनि अब विशेष गरेर मलाई अब जुन कार्यक्रमले मलाई जहाँ बोलाए पनि त्यही ठाउँमा गएर मलाई गर्नुपर्छ भन्ने एउटा जिम्मेवारी मलाई दिए पनि म गएर गर्न सक्छु तर जिम्मेवारी मलाई मैले पाउनु पर्यो जिम्मेवारी नपाउँदा म गर्न सक्दिनँ किनकि अब मलाई पनि मेरो पनि बाध्यता हुन्छ मेरो पनि घर परिवार छ होइन मैले घर परिवारलाई पनि त पाल्नुपर्छ र घर परिवार पनि हेर्नुपर्ने भए आउँदाखेरि अब अहिले खाली टाइम छ मेरो म खाली बसिरहेको छु यस्तो कार्यक्रम मैले पाएँ भने म गएर त्यो ठाउँलाई सुधार्न सक्छु जस्तो लाग्छ।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो नागरिक आवाजका सहजकर्ता विष्णु देवी आचार्य। जुम्ला जिल्लामा रहेका महिलाको अवस्था र अवस्था सुधारका लागि आफूले खेलेको भूमिकाका बारेमा हामीसँग आफ्ना अनुभव सुनाउँदै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधारको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।